नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। सरकार यति बेला आगामी आर्थिक वर्षको लागि बजेट निर्माणमा जुटेको छ। यसअघि प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रम संसदबाट पारित भइसकेको छ भने विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि आजदेखि संसदमा छलफल शुरू हुँदैछ। सरकार बजेट निर्माणमा लागिरहेको सन्दर्भमा बजेट निर्माणलाई मुलुकको अर्थतन्त्रसँग मेल खाने गरी बनाउन, अहिलेको आवश्यकता अनुसार बजेट ल्याउन विभिन्न सरकारवाला पक्षले सुझावहरू प्रस्तुत गर्दै आएका छन्। यसमध्ये निजी क्षेत्रले पनि बजेट निर्माणका क्रममा सरकारलाई सुझाव दिएको छ। अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको निजी क्षेत्रले बजेटमा धेरै आशा र अपेक्षा गर्नुलाई स्वाभाविकै मान्न सकिन्छ र निजी क्षेत्रले बजेट निर्माणको सन्दर्भमा सुझावहरू दिँदै आएका छन्। यही क्रममा उद्योगी व्यवसायीको एउटा संगठन नेपाल चेम्बर अफ कमर्सले बजेट निर्माणको सन्दर्भमा 100 बुँदे सुझाव हिजो अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई बुझाएको छ, जसमा विभिन्न अर्थतन्त्रले अहिले खोजेको आवश्यकतालाई सम्बोधन गर्ने खालका सुझावहरू प्रस्तुत गरिएको संगठनको दावी रहेको छ। मुलुकको अर्थतन्त्रको पछिल्लो अवस्थालाई हेर्ने हो भने सूचकहरू उत्साहजनक रूपमा, सकारात्मक रूपमा देखिएका छन्। विश्वकै अर्थतन्त्रमा अहिले कुनै न कुनै संकट देखिएको छ। सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिका मुद्रास्फीतिको चपेटामा छ। चीनसँगको व्यापार तनावले आयातित वस्तु महँगो हुँदै उपभोक्ता चापमा छन्। पछिल्लो समाचार अनुसार अमेरिका र चीनबीच व्यापार, जुन खालको व्यापार तनाव देखिएको थियो यसमा सहमतिको प्रयास गरिएको छ। यसले विश्वभर निम्त्याएको चिन्ता केही कम हुने अपेक्षा विश्व अर्थतन्त्रमा गरिएको छ। आज हामी मुलुकको अहिलेको पछिल्लो अर्थतन्त्र र बन्दै गरेको बजेट, बजेट निर्माणको सन्दर्भमा बजेटमा समावेश गर्नुपर्ने विषयहरू, निजी क्षेत्रको अपेक्षा लगायतका सन्दर्भमा अन्तर्संवादमा कुराकानी गर्छौं। हामीसँग हुनुहुन्छ नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल। अध्यक्षज्यू, स्वागत छ यहाँलाई।
धन्यवाद।
अब यति बेला सरकार बजेट निर्माणको तयारीमा जुटेको छ। आगामी जेठ 15 गते संविधानत सरकारले संसदमा बजेट प्रस्तुत गर्नुपर्ने हुन्छ। बाध्यात्मक अवस्था संविधानमा यसलाई समावेश गरिएको छ। अब यो सन्दर्भमा यहाँहरूले पनि हिजो मात्र अर्थमन्त्रीलाई सुझाव दिनुभएको छ। 100 बुँदे सुझावमा विभिन्न अहिलेको अवस्था र यहाँहरूले गर्नुभएका अपेक्षाहरूलाई सरसर्ती हेर्दा अपेक्षाहरू चाहिँ सम्बोधन गर्नुपर्ने सुझाव दिएको छ। मूलत निजी क्षेत्रले अहिलेको अर्थतन्त्रलाई कसरी हेरेको छ?
अहिले हेर्नुहोस्, नेपालको अर्थतन्त्रमा अद्वितीय आर्थिक परिदृश्य देखा परेको छ। विदेशी मुद्रा सञ्चित इतिहासमै उच्च हाम्रो 24 खरब भन्दा बढी रहेको छ। शोधनान्तर खाता बचतमा रहेको छ, बचत खाता बचतमा रहेको छ। आयातमा आधारित यो हाम्रो अर्थतन्त्र हो, यसमा चालू खाता बचतमा हुनु त्यति राम्रो मानिँदैन। ब्याङ्क तथा वित्तीय संस्थामा झन्डै 700 बिलियन भन्दा बढी लगानी योग्य रकम न्यून ब्याज दरमा उपलब्ध छ। अर्कोतर्फ मुलुकको अब अर्थतन्त्रमा झन्डै 81% भन्दा बढी लगानी गरेको निजी क्षेत्र आर्थिक शिथिलताबाट गुज्रिराखेको छ। विगत 3 वर्षदेखि औद्योगिक उत्पादन निरन्तर घटेको छ, निर्माण क्षेत्र संकुचित छ, साना तथा मझौला व्यवसाय सञ्चालन गर्ने कतिपय व्यवसायको व्यापार बन्द भएको छ, आम मानिसको हातमा पैसा छैन। यो अवस्थाले देशको उपभोग र लगानी प्रभावित भएको छ। उद्योग व्यवसाय सञ्चालन गरेर पाइला पाइलामा झमेला भोग्नुभन्दा विदेश जाने प्रवृत्ति बढेको छ। संकुचित नीतिका कारण पछिल्लो 3 वर्षमा मात्रै 1 लाख भन्दा बढी उद्यमी व्यवसायीहरू कालो सूचीमा पर्नु चिन्ताको विषय हो। सहकारी संस्थाहरूको समस्याग्रस्त हुने अवस्थाले हजारौं परिवारको क्रय शक्ति खुम्चिएको छ। निजी क्षेत्रको अहिले यो रिस्क बियरिङ क्यापेसिटी अत्यन्तै न्यून भएको छ। थप रिस्क लिएर नयाँ उद्योग व्यवसाय सञ्चालन गर्न ब्याङ्क तथा वित्तीय संस्थाबाट ऋण लिन आँटै आउन सकेको छैन। यसर्थ अब यो जुन आगामी बजेटको लागि तीन चारवटा कुराहरू जुन यो सरकारले यो अहिले संसदमा सबैभन्दा ठुलो दुईटा दलहरूले मिलेर बनेको सरकारले एउटा त यो जुन नीति तथा कार्यक्रमहरू लिएर आएको छ, केही अध्यादेशहरू तपाईँको लगानी प्रवर्धन र सुशासन प्रबन्धनको अध्यादेशहरू जारी गरेको छ, त्यसपछि एउटा उच्च स्तरीय आर्थिक सुझाव आयोग निजी क्षेत्र सहितको गठन गरिएको थियो, त्यसको पनि प्रतिवेदन अहिले सरकारमा बुझाइसकिएको छ। यसले अलिकति सुधारोन्मुख अर्थतन्त्र जान्छ भनेर निजी क्षेत्रमा आशाको संकेत देखिएको छ। अहिलेको अवस्था यही हो।
अब जसरी अहिलेको अर्थतन्त्रका बारेमा यहाँले आफ्नो दृष्टिकोण प्रस्तुत गर्नुभयो र यसलाई चाहिँ सम्बोधन गर्ने गरी आगामी जेठ 15 गते सरकारले बजेट ल्याउनुपर्छ र यी अहिलेका अर्थतन्त्रका जुन खालका समस्याहरू छन् त्यो चाहिँ बजेटले सम्बोधन गर्नुपर्छ भन्ने यहाँहरूको मान्यता हो र यहाँहरूको आशा पनि छ। अब यो सन्दर्भमा अब निजी क्षेत्रले विभिन्न खालका सुझावहरू दिँदै आएको छ। मुख्य कुरा चाहिँ अहिले यहाँले उल्लेख गर्नुभयो निजी क्षेत्र चाहिँ त्यति राम्रो सबल छैन अहिले जसरी उद्योग धन्दाहरू फस्टाउनु पर्ने थियो, औद्योगिक संस्थाहरू त्यो चाहिँ फस्टाउन नसकिरहेको छ सन्दर्भ छ। व्यवसाय विस्तारका बाधाका रूपमा अब नीतिगत अस्थिरतालाई पनि यहाँहरूले प्रत्येक वर्ष उठाइरहनु भएको छ। सरकारले अब यो विषयलाई सम्बोधन गर्न अध्यादेश मार्फत पनि केही हिसाबमा प्रयास त गरेको नै छ, त्यसको यहाँहरूले स्वागत पनि गर्नुभएको थियो। अब नीतिगत अस्थिरता चाहिँ कसरी बाधक बन्दै गएको छ जसरी यो निजी क्षेत्रले चाहिँ यो विषय उठाउँदै आएको थियो र यहाँहरूले सुझावमा चाहिँ त्यो विषयलाई कसरी सुझावका रूपमा दिनुभएको छ?
सबभन्दा पहिला त हेर्नुहोस् यो हाम्रो पहिलो सुझावै आर्थिक समृद्धिका महत्वपूर्ण आधारहरू कृषि पर्यटन ऊर्जा क्षेत्रको विकास रोजगारी सृजना व्यावसायिक र औद्योगिक लगानीको वातावरण तथा उत्पादन वृद्धिलाई पहिलो प्राथमिकतामा राखेर आगामी बजेट निर्माण हुनुपर्दछ भनेर हाम्रो धारणा रहेको छ हेर्नुहोस् है। अब दोस्रो कुरा के छ भने विद्यमान अवस्थाको अन्त्यका लागि कुनै COVID-19 बेलामा धेरै व्यवसायहरू लामो समयसम्म बन्द रहेका र तत्कालका जुन यो नीतिहरू सरकारले दिए नि मौद्रिक नीतिहरू वित्त नीतिहरू त्यसमा गरिएको कडाईका कारण अति नै उच्च ब्याजदर बढेकाले ऋणको भार बढेर आफ्नो ऋण व्यवस्थापन गर्न नसकेर छटपटाइरहेका हाम्रा ती उद्यमी व्यवसायीहरूलाई पुँजी निर्माणको लागि सहज नीतिहरू आवश्यक छ। अहिले तत्कालमा भनौँ न अब धेरै ब्याङ्क तथा वित्तीय संस्थाबाट पनि ऋण लिन अत्यन्तै गाह्रो परिरहेको अवस्था छ। यो चालु पुँजी कर्जा निर्देशिकाहरू जुन आए त्यसपछि तपाईँको ती व्यक्ति ती उद्यमी व्यवसायीहरूलाई ब्याङ्क तथा वित्तीय संस्थाहरूको र व्यवसायीहरूको उद्योग व्यवसायको प्रकृति हेरेर आपसी विश्लेषणबाट तय हुन सके र ऋण प्राप्त गर्न सके धेरै उद्यमी व्यवसायी यो अवस्थाबाट उन्मुक्ति हुन सहज हुने थियो भन्ने पनि हाम्रो एउटा ठुलो माग रहेको छ यसमा है। त्यसको लागि सरकारले नीतिगत व्यवस्था नै गर्नुपर्दछ भनेर। दोस्रो कुरा अब हेर्नुहोस् अर्थतन्त्रमा अहिले महत्त्वपूर्ण हिस्सा आयातको रहेको छ है। विगतमा यो अर्थतन्त्रको चलायमान नहुँदाखेरि सरकारले धेरै करका दरहरू बढाएर लगेको छ। उच्च भन्सारका दरहरूको कारणले सीमा क्षेत्रमा वस्तुहरूको अवैध आयात बढेको छ। उच्च कर तथा अब यो व्यवसाय असहजीकरणको नीतिहरूको कारण अहिले झन्डै कुनै एउटा अस्ति अनौपचारिक हामीले सर्वे गर्दाखेरि झन्डै 500 बिलियन भन्दा पनि बढी अवैध कारोबार हुने गरेको छ। अब सीमा क्षेत्रमा यो अवैध कारोबारलाई रोक्नको लागि हामीले हाम्रा करका दरहरूलाई नै प्रतिस्पर्धी बनाउनु पर्दछ कि तपाईँको, किनभने हाम्रो खुला सिमाना छ 5 किलोमिटर 10 किलोमिटरको रेन्जमा दुईटै सीमाका बजारहरूमा प्राइसमा 20-25% फरक भएपछि त्यसलाई हामी रोक्न सक्दैनौँ हेर्नुहोस् है कि। त्यसकारण नीतिगत सुधार गरेर मात्रै हामी त्यसलाई व्यवस्थापन गर्न सक्छौँ भनेर यसपल्ट करका दरहरू घटाउनलाई नै हामीले धेरै अलिकति दबावमूलकै सुझाव दिएका छौँ, किनभने अहिले हामी कहाँ बिचमा 40% पनि भन्सारका दरहरू बढाइएका छन्। त्यही प्रकारले अन्तशुल्क दरहरू लगाइएका छन्। आज सीमाको बजार र हाम्रो बजारमा अति आवश्यक वस्तुहरूको प्राइसमा धेरै ठुलो फरक छ। त्यसकारण नीतिगत व्यवस्था गरेर यसलाई नियन्त्रण गर्नु पर्यो भनेर हाम्रो सुझाव हो। अब जस्तो भनौँ न, हिजोकै सुझावमा हामीले अधिकतम हाम्रो भन्सारका दरहरू 25% मात्रै राखौँ भनेर पनि भनेका छौँ। दोस्रो कुरा के छ, हामी कहाँ चोरी पैठारी बढ्ने कारण अब भारतमा जिएसटी धेरै अति आवश्यक वस्तुहरूमा जिएसटीको दर धेरै कम छ। विलासिताका वस्तुमा उच्च दरहरू हुन्छ, तर हामी कहाँ अब भ्याट भनौँ न, मूल्य अभिवृद्धिगत एकै दरले सिङ्गल ट्याक्स सिस्टमबाट चलिरहेछ। अति आवश्यक वस्तुहरूमा पनि एउटै दर अनि विलासिताका वस्तुहरूमा पनि एउटै दर, यसले गर्दा अर्थतन्त्रलाई त्यो मेल्न खाले खालको भयो नि त। अति आवश्यक वस्तुहरूलाई एउटै दर दिएपछि विलासिताका वस्तुलाई पनि त्यही दर लागू हुने भनेपछि अति आवश्यकका वस्तुहरू त तपाईँको चोरी पैठारी स्वतः हुने भइहाल्यो नि त। यसको लागि के छ, हामीले प्रतिस्पर्धी कर नीति सीमा का बजार र हाम्रो बजारमा धेरै ठुलो प्राइस डिफरेन्स हुनु हुँदैन भनेर पनि हाम्रो एउटा बनाइयो हो, हेर्नुहोस् है तपाईँको।
अब त्यसपछि
अनि मैले एउटा यो पुँजीगत खर्चको पनि सरकारले खालि बजेटमा राखिरहेको हुन्छ कि तपाईँको खर्च गर्न सकेको हुँदैन, त्यसैले अब यो पुँजीगत खर्च गर्नका लागि पनि एउटा टाइम बाउन्ड एक्सन प्लान सहितको कार्ययोजना बनाइनु पर्ने र हरेक प्रत्येक त्रैमासमा यसको समीक्षा गर्नुपर्ने पनि हामीले सुझावमा दिएका छौँ हामी। त्यसपछि अर्को एउटा यहाँ के छ भने, अब सरकारले लिएको जुन आर्थिक वृद्धिको लक्ष्य हुन्छ यो बजेटमा, त्यसलाई पुरा गर्न एउटा त नीतिगत स्थायित्व, अघि यहाँले पनि यो कुरा गर्नुभयो, नीतिगत स्थायित्वका साथै वास्तविक कर राजस्वको स्रोत परिचालनबाट र अब वैदेशिक सहायताका आधारमा जति प्रतिबद्धता हुन्छ नि त्यसबाट यथार्थ फरक बजेट आउनु पर्यो क्या। विगतमा जस्तो यो एक्सपान्सनरी बजेट आउने पछि वर्षको मध्यमा बजेटको रकम घटाउने यो सब चिज नभएर हामीलाई यथार्थ फरक बजेट आउनु पर्यो र बजेटको हाम्रो स्रोतको हिसाबले मात्रै हाम्रो खर्चहरू पनि एलोकेसन हुनु पर्यो भनेर हाम्रो सुझाव हो।
अब यहाँले सुझावमा चालू पुँजी कर्जा निर्देशिका चाहिँ अविलम्ब खारेज गर्नुपर्ने सुझाव पनि दिनुभएको छ। अब सँगै विगतका वर्षमा ब्याङ्क तथा वित्तीय संस्थाको चर्को ब्याजदरका कारण निजी क्षेत्र लगानी गर्न डराइरहेको अवस्था पनि थियो, तर पछिल्लो समय ब्याङ्क तथा वित्तीय संस्थाको ब्याजदर एकल अङ्कमा झरेको छ, तथापि निजी क्षेत्रबाट चाहिँ कर्जाको माग बढ्न सकिरहेको छैन। यो सन्दर्भलाई कसरी हेर्न सकिन्छ? अब के यसको बाधक चाहिँ चालू पुँजी कर्जा निर्देशिका नै हो त?
होइन, सबभन्दा पहिला अघि मैले जुन कुरा राखेँ नि, यो विगतमा 3 वर्षको संकुचित नीतिहरूका कारण झन्डै 1 लाख भन्दा पनि उद्यमी व्यवसायीहरू जो कालो सूचीमा परेका छन्, जसलाई अहिले क्यापिटल फर्मेसनको अति नै आवश्यक देखिएको छ, त्यसकारण सबभन्दा पहिला त उनीहरूलाई पनि त कर्जाको पुनर्तालीकरण गरेर उनीहरूलाई सहजता प्रदान गरिनु पर्यो नि त। आज ब्याङ्कमा त्यत्रो पैसा थुप्रिरहेको छ, आवश्यक पर्नेले त्यो पैसा युज गर्न सकिरहेको छैन हेर्नुहोस् अघि, र नयाँ लगानीको लागि उत्साह छैन भनेपछि त्यसलाई कसरी एउटा व्यवस्थित गर्ने, जसले गर्दा ब्याङ्कमा भएको पैसा पनि लगानी होस् र यता यो हाम्रो उद्यमी व्यवसायीहरूको समस्या पनि समाधान होस् क्या। नेपाल जस्तो सानो अर्थतन्त्रमा 1 लाख भन्दा बढी यसरी साना उद्यमी व्यवसायीहरू कालो सूचीमा पर्नु भनेको चिन्ताको विषय हो। यदि यत्रो ठुलो तादातमा उद्यमी व्यवसायीहरू यो कालो सूचीमा परेर अब नयाँ लगानी कहाँबाट आउँछ त, त्यसकारण पहिला यसलाई पनि एउटा उचित ढङ्गले व्यवस्थापन गरौँ भनेर यो कुराहरू जुन यो सरकारले केही समय अगाडि आर्थिक सुधार सुझाव उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनमा पनि हामीले एउटा लङ टर्म आर्थिक नीतिहरूलाई कसरी हामी सुधार गर्दै जाने, जसले गर्दाखेरि यो हाम्रो प्रचुर सम्भावना भएको देशका सबै प्राकृतिक स्रोतहरूको सदुपयोग गरेर एउटा उच्च आर्थिक वृद्धितर्फ हामी लम्क्यौँ भनेर एउटा दीर्घकालीन मार्गचित्र नै बनाएर त्यसमा पनि निजी क्षेत्रको सहभागिताबाट दिएको छ।
अब हामीले बारम्बार उठाएको आत्मनिर्भर अर्थतन्त्र र आत्मनिर्भर अर्थतन्त्र हामीले भनिरहँदा आयातको हिस्सा बढ्दै गएको छ, हरेक वस्तु सामान चाहिँ आयात गर्नु परिरहेको अवस्था छ, तथापि हामीले आत्मनिर्भर अर्थतन्त्रको वकालत गरि नै रहेका छौं। अब यो सन्दर्भमा आगामी बजेटमा जसरी हाम्रो चाहना छ आत्मनिर्भर अर्थतन्त्र यसलाई चाहिँ अघि बढाउन, यसमा उभिन, अब तत्काल गर्नुपर्ने र दीर्घकालीन रूपमा गर्नुपर्ने कामहरू योजनाहरूलाई चाहिँ यहाँले कसरी सुझाव दिनुभएको छ?
होइन, आत्मनिर्भर अर्थतन्त्रको लागि सबभन्दा पहिला त हाम्रो अर्थतन्त्र प्रतिस्पर्धी हुनु पर्यो। हेर्नुहोस्, अहिले हामी खुला बजार अर्थतन्त्रमा छौँ। यदि आज हामीले यहाँ उत्पादन गरेको सामान महँगो भएर आयात गर्दाखेरि सस्तो भयो भने हामी यहाँबाट यहाँ तपाईँको उत्पादन गर्न सक्दैनौँ। त्यस कारण त्यो उत्पादनमूलक क्षेत्रलाई प्रतिस्पर्धी बनाउनु पर्यो। यसको लागि अब उत्पादनमूलक क्षेत्रको प्रवर्धनको लागि हामी कहाँ धेरै समस्याहरू छन्। अहिले कानुनी समस्याहरू जटिलता धेरै छ। हेर्नुहोस्, अब जस्तो एउटा भनौँ न, अब जग्गाकै लागि पनि आज एउटा यो हदबन्दीले पनि ठुल्ठुला उत्पादनमूलक क्षेत्रहरूलाई ठुलो समस्या परेको छ। हाम्रो कृषिको व्यवसायीकरण हुन सकेको छैन, यसकारण हामीले यो व्यवसायिक कृषि प्रयोजन औद्योगिक प्रयोजनको लागि एउटा यो जग्गाको हदबन्दी पनि हटाइनु पर्दछ भनेर पनि एउटा हामीले सुझावमा दिएको छौँ। दोस्रो कुरा, हाम्रा ऐन कानुनहरू जुन छ यो उत्पादनमूलक क्षेत्र प्रवर्धनको लागि यसलाई प्रतिस्पर्धी बनाउनु पर्यो। आज यो उत्पादनमूलक क्षेत्र प्रवर्धन गर्न अहिले त हामी हाइड्रो पावरमा त धेरै राम्रो गरि नै राखेका छौँ। हेर्नुहोस्, निर्यात पनि गर्न थालिसकेको छ। आज भुटानमा उत्पादनमूलक क्षेत्रको लागि यो हाइड्रो पावर 2 रुपियाँ 40 पैसा आइसीमा दिइरहेको हुन्छ। हेर्नुहोस्, हामी कहाँ कति महँगो छ यो हाइड्रो पावर यो सेक्टरको लागि। अनि हामी कहाँ त्यो यति महँगो भएपछि त हाम्रो प्रतिस्पर्धी हुन सक्दैन। फेरि हाम्रो कहाँ करका दरहरू पनि अहिले धेरै नै उच्च छन्, जसले गर्दाखेरि तपाईँको यहाँको उत्पादनमूलक क्षेत्रभन्दा बरु बाहिरबाट आयात गर्नु सस्तो परेको कारणले यो क्षेत्र नबढ्न सकेको। हेर्नु, म तपाईँलाई एउटा कुरा बताउँ कि झन्डै 62-63मा उत्पादनमूलक क्षेत्रको जिडिपीमा कन्ट्रिब्युसन 12-13% थियो। हेर्नुहोस्, बिस्तार हामी कहाँ जसरी यो लोड सेडिङहरू बढ्दै गयो, उत्पादनमूलक क्षेत्रको कन्ट्रिब्युसन घट्दै नै गयो। अहिले आएर हाम्रो उत्पादनमूलक क्षेत्रको कन्ट्रिब्युसन 5% पनि कम आइसकेको छ क्या। तर यसको लागि एउटा दीर्घकालीन नीतिहरू बनाएर यदि यो हाम्रो प्राकृतिक स्रोतहरू भएका उत्पादनमूलक क्षेत्रको प्रवर्धन गर्यो भने एकातर्फ हाम्रो निकासी पनि प्रवर्धन हुन सक्छ। हेर्नुहोस् हगि, अर्को यो आयात प्रतिस्थापन, आयात यहाँले जुन यो आयातमुखी अर्थतन्त्रको कुरा गर्नु, आयात प्रतिस्थापन गरेर पनि हामी हाम्रो यो अर्थतन्त्रलाई सबल र बलियो बनाउँछौँ। यसले रोजगारीहरू सृजना हुन्छ। हेर्नुहोस्, अहिले पनि हाम्रो प्रतिदिन झन्डै 2800 बढी नै युवा रोजगारहरू सबै बाहिर गइरहेका हुन्छन्, किनभने हामी कहाँ रोजगारी सृजना हुने वातावरण नै बन्न सकेको छैन अघि। यसकारण यसपल्ट यो बजेटबाट जुन एउटा यो उच्च स्तरीय आर्थिक सुधार सुझाव आएको एउटा दीर्घकालीन नीति जुन बनाएर अगाडि सारेको छ, त्यसलाई सरकारले पनि प्रतिबद्धता जनाइसकेको छ कि यसलाई कार्यान्वयन गर्दै लैजाने भनेर। तपाईँको त्यसबाट अहिले तत्काल एड्रेस गर्नुपर्ने जुन यो बजेटका कुराहरू छ त्यसलाई एड्रेस गर्नको लागि हामीले धेरै ती सुझावहरूलाई नै बढी केन्द्रित भएर अगाडि बढाएका छौँ।
रेडियो नेपालबाट अन्तरसंवाद कार्यक्रम सुन्दै हुनुहुन्छ। आजको अन्तरसंवादमा हामी नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालसँग कुराकानी गरिरहेका छौं। चेम्बर अफ कमर्सले हिजो मात्र अर्थमन्त्री विष्णु पौडेल समक्ष आगामी बजेटको सन्दर्भमा 100 बुँदे सुझावहरू प्रस्तुत गरेको छ। यी लगायत नेपालको पछिल्लो अर्थतन्त्रका सन्दर्भमा केन्द्रित भएर हामी कुराकानी गरिरहेका छौं। अब अग्रवालज्यू, रेमिट्यान्सको मुलुकको अर्थतन्त्रमा रेमिट्यान्सको योगदान महत्वपूर्ण छ, रेमिट्यान्सको हिस्सा महत्वपूर्ण छ, तथापि यसको सदुपयोग हुन नसकिरहेका विश्लेषणहरू आइरहेका छन्। हामीले लगानीको खोजी गरिरहेका छौं, वैदेशिक लगानीकर्ताहरू गुहारिरहेका छौं, तथापि हाम्रो रेमिट्यान्स चाहिँ सदुपयोग हुन सकिरहेको छैन। यो रेमिट्यान्सलाई चाहिँ एउटा प्रोडक्टिभ काममा लगाउन सके मुलुकभित्रै थुप्रै अर्थतन्त्रका सूचकहरू सबल हुनु थिए भनेर विश्लेषण पनि गरिएको छ। मूलत रेमिट्यान्सको सन्दर्भमा यहाँहरूले पनि सुझाव दिनुभएको छ, रेमिट्यान्सको सही सदुपयोग गर्नु पर्यो। त्यो सुझावमा चाहिँ कस्तो छ, रेमिट्यान्सको यो भनौँ न सही प्रयोग चाहिँ उपयोग चाहिँ कसरी गर्न सकिन्छ?
होइन, अहिलेसम्म यो रेमिटेन्सबाट आउने पैसाको महत्वपूर्ण हिस्सा उपभोगमा मात्रै खर्च भइरहेछ कि, यसलाई कसरी उत्पादनमूलक क्षेत्रमा यसलाई लगानी गर्नलाई प्रोत्साहन गर्ने भन्ने एउटा त सरकारले नीतिहरू ल्याउनु पर्यो अघि। अर्को, यो रेमिटेन्स भनेको अहिले जुन हिसाबले आइरहेछ, भोलि जुन कोभिडको बेलामा हामीले एउटा कस्तो अनुभव गऱ्यौँ भने नि, तपाईँको यदि कोभिड महामारी या अन्य विश्वको भू राजनीतिक अवस्थामा कुनै पनि त्यस्तो व्यवधान उत्पन्न भइदियो भने त हाम्रो रिमिटेन्सको फ्लो कम हुन्छ नि त. जस्तो कोभिड हुने बित्तिकै तपाईँको जुन संकुचित नीतिहरू सरकारले राज्यले लियो त्यसको कारण के थियो भने हामी कहाँ विदेशी मुद्राको सञ्चिति घटेर गयो नि त. तपाईँको जब 5.5 महिनाको मात्रै वस्तु तथा सेवा आयात गर्ने विदेशी मुद्राको सञ्चिति हुने बित्तिकै सरकारले हरेक चिजमा कडाई गर्यो भनौँ न तपाईँको, त्यसले गर्दाखेरि त्यस कारण यो परिस्थितिलाई एउटा दीर्घकालीन आर्थिक स्थायित्वको लागि त हामीले रेमिटेन्समा अहिले आइरहेको फ्लो भनौँ न अहिले यहाँ 24 खरबभन्दा बढी इतिहासकै उच्च छ, यसलाई एउटा उत्पादनमूलक क्षेत्रमा, यसलाई एउटा लङ टर्मको इकोनोमिक स्टेबिलिटीको सेक्टरमा यसलाई यदि हामीले लगानी गर्न सक्यौँ भने एउटा त यहाँ देशमै रोजगारी सृजना हुन्छ र यो रेमिटेन्सबाट आउने रकम यदि हामीले निर्यात प्रवर्धन गर्ने क्षेत्रतिर लगानी गर्न सक्यौँ भने हामी त्यताबाट पनि ठुलो विदेशी मुद्रा आर्जन गर्न सक्छौँ नि त. र वैदेशिक रोजगारीबाट फर्किनेहरूको छ उनीहरूको सिप दक्षता उपयोगको लागि पनि स्वदेशी लगानी हामीले प्रोत्साहन गर्नु पर्यो. तपाईँको उनीहरूको जस्तो अब एउटा सुझावमा हामीले यो पनि राखेका छौँ हेर्नुहोस् है, वैदेशिक रोजगारीबाट फर्किनेहरूको सिप र दक्षता सहितको सम्पूर्ण एउटा अध्यागमन विभागमा अभिलेखीकरणको व्यवस्था गरिदियो भने ती सिप सिकेर आएका हाम्रा यो नागरिकहरूलाई नेपालमै ती सिपको प्रयोग गर्न लगाएर यहाँको हाम्रो आर्थिक विकास गर्न सक्छौँ नि त. उहाँहरूले पनि एउटा आफ्नो अनुभवलाई यहाँ नेपालको यो उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सकिन्छ भनेर त्यो प्रकारको एउटा वातावरणको निर्माण भइदियो भने यसको सही सदुपयोग हुने हो.
अब यहाँले अब एउटा व्यावसायिक उद्योगी दृष्टिकोणबाट बजेटका सन्दर्भमा यहाँहरूले सुझाव दिनुभयो, अर्कोतर्फ राज्यको दायित्व भनेको आम नागरिकको अपेक्षालाई उनीहरूको आवश्यकतालाई सम्बोधन गर्नुपर्ने हो. अब यो आम नागरिकको अपेक्षाबाट हेर्दा जसरी अब सरकार यति बेला बजेट निर्माणमा जुटिरहेको छ, ती बजेटमा समावेश गर्नुपर्ने विषयहरू चाहिँ के हुन सक्छन् छोटकरीमा चाहिँ आम नागरिकको अपेक्षालाई हेर्दा?
होइन, सबभन्दा पहिला त हेर्नुहोस् हरेक चिजको आर्थिक गतिविधि विस्तार नै हुनु पर्यो कि तपाईँको हरेक क्षेत्रमा. जस्तो भनौँ न अब यहाँले जुन यो अहिले हाम्रो 24% जिडिपीमा कृषि क्षेत्रको योगदान छ हेर्नुहोस्, झन्डै 62% हाम्रो जनता कृषि क्षेत्रमा मात्रै लागिएका छन्. कृषि क्षेत्रको मात्रै यदि हामीले विकास र उत्थान गर्यो भने यसले आम व्यक्तिहरूमा लागेको त यसले एउटा राम्रो आय सृजना हुने माध्यम हुन्छ नि त. अर्को यहाँले अहिलेको जुन यो आम नागरिकको समस्या भनेको सहकारीले पनि धेरै ठुलो समस्या सृजना गरेको छ हेर्नुहोस् हगि तपाईँको, धेरै सहकारीमा आम जनताको साना उद्यमी व्यवसायीहरूको पैसा फसेर गएको छ, त्यसलाई पनि एउटा उचित व्यवस्थापन गरेर निकास दिएर तपाईँको त्यो पनि दिन सक्यो भने धेरै आम व्यक्तिहरूको क्रय शक्ति बढ्न जानेछ नि त तपाईँको. त्यसकारण के छ, आम जनता कुन बेला खुसी हुन्छ भने जब आम्दानी बढ्छ कि सबैको तपाईँको, जबकि हामी कहाँ नेपालमा प्रचुर सम्भावना छ, हाम्रा यत्रा प्राकृतिक स्रोतहरू छन् हेर्नुहोस्, कृषि क्षेत्र, हाइड्रो पावर, जडीबुटीहरू, माइन्स एन्ड मिनरल्स, तर त्यसलाई सदुपयोग गरेर सबै आम नागरिकलाई यदि हामीले उहाँहरूको इन्कमको लागि एउटा यहीँ नेपालमा नै व्यवस्था गऱ्यौँ भने त्यत्रो गर्मी, यत्रो 45-45, 50-50 डिग्री गरम भएको ठाउँमा गएर काम गर्न त जानु पर्दैन नि त. त्यसकारण के छ, अहिले फेरि नेपालको सबभन्दा ठुलो अहिले हाम्रो विशेषता के हो भने हामी कहाँ जुन विश्वमा धेरै कम बिरलै पाइन्छ, हाम्रो 57% युवा जनशक्ति छ कि काम गर्ने खालको, त्यसको पनि सदुपयोग गरेर यदि हामी यो अर्थतन्त्रलाई अगाडि बढाउन सक्यौँ भने त आम व्यक्तिहरूलाई को चाहना त पुरा हुन्छ नि त. त्यतातिर पनि हाम्रो सोच गएको छ.
हस्, कमलेश कुमार अग्रवालज्यू, आजका लागि हामीसँग समय यति नै रह्यो, यो समयमा हामीसँग कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद. हामी कुराकानी गर्दैथ्यौं नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालसँग. विशेष गरी उद्योगी व्यवसायहरूको एउटा संगठन नेपाल चेम्बर अफ कमर्सले हिजो बजेट निर्माणको सन्दर्भमा 100 बुँदे सुझाव अर्थमन्त्री विष्णु पौडेल समक्ष दिएको छ. यी सुझाव र मुलुकको अहिलेको पछिल्लो अर्थतन्त्र र अर्थतन्त्रलाई सही लयमा ल्याउन गर्नुपर्ने प्रयास र अहिलेका तमाम विषयहरूलाई सम्बोधन गर्न आगामी जेठ 15 गते प्रस्तुत गरिने बजेटमा समावेश गर्नुपर्ने विषयहरूका सन्दर्भमा केन्द्रित रहेर आज हामीले कुराकानी गर्यौं। भोलि अर्को विषयमा कुराकानी गर्न हामी फेरि उपस्थित हुनेछौ। आजको कार्यक्रमबाट विशेष सहयोगी भुवन आचार्यलाई धन्यवाद दिँदै प्राविधिक साथी राजु थापा, शंकर भण्डारी र म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।